السلام علیکم، وائس آف امریکہ واشنگٹن سے پروگرام جہاں رنگ کے ساتھ میں ہوں آپ کی میزبان شہناز نفیس، پروڈیوسر ہیں اسفر امام. اور سامعین، ہمارے آج کے پروگرام کا آغاز ہوگا ریکوڈک معاملے کی تحقیقات سے. عالمی بینک کے ثالثی فورم پر ریکوڈک فیصلے کے نتیجے میں پاکستان کو چیلی اور کینیڈا کی مائننگ کمپنی کو تقریباً 6 ارب ڈالر کا ہرجانہ ادا کرنے کا حکم. عمران خان کا معاملے کی تحقیقات کے لیے کمیشن بنانے کی ہدایت اور ٹھیتیان کمپنی کی جانب سے پاکستان کو مذاکرات کی پیشکش سے. ہمارا اگلا موضوع ہوگا پاکستان کی سول سوسائٹی کا اعلامیہ. ایشوز کیا ہیں اس وقت اور ان کا ممکنہ حل کیا ہو سکتا ہے، اس پر بات کریں گے. آگے چل کر امریکی صدر ڈونلڈ ٹرمپ کے ڈیموکریٹک پارٹی سے تعلق رکھنے والی ارکان کانگریس سے متعلق حالیہ ٹویٹس اور اس پر سامنے آنے والی تنقید پر بات کریں گے. اور آخر میں پاکستان میں پولیو کے بڑھتے ہوئے کیسز کی وجوہات پر بات ہوگی اور یہ کہ اس بیماری سے متعلق پی ٹی آئی کی جو حکومت ہے ان کا لائحہ عمل جو ہے وہ کیا ہے. ہمارا ٹول فری نمبر 0800-777-789 پہ کال کر کے آپ اس پروگرام میں شرکت کر سکتے ہیں. اور سامعین، پروگرام کا باقاعدہ آغاز کرنے سے پہلے ایک اور اہم خبر آپ کے ساتھ ہم شیئر کرنا چاہیں گے جو آج کے پروگرام کا حصہ نہیں ہے. خبر ہے کہ ایران کے صدر حسن روحانی نے کہا ہے کہ اگر امریکہ تہران پر عائد پابندیاں اٹھا لیں اور 2015 کے جوہری معاہدے پر واپس لوٹ آئیں تو ان کے بقول آج، ابھی اور کسی بھی مقام پر امریکہ سے مذاکرات کے لیے تیار ہیں. حسن روحانی نے اتوار کو ٹیلی ویژن پر نشر ہونے والے اپنے خطاب میں کہا کہ وہ مذاکرات پر یقین رکھتے ہیں اگر امریکہ ان کے بقول اپنے تکبرانہ رویے پر نظر ثانی کریں اور جارحیت اور ظلم بند کریں اور پابندیاں اٹھا کر مذاکرات کی میز پر واپس آئیں. تو ان کا کہنا تھا کہ ہم بات چیت کے لیے ہمیشہ ہی سے تیار ہیں. امریکی صدر، سامعین آپ کو یاد ہوگا، ڈونلڈ ٹرمپ نے عالمی طاقتوں اور ایران کے درمیان 2015 میں ہونے والی جوہری معاہدے سے یک طرفہ طور پر علیحدگی اختیار کی تھی، جس کے بعد ایران پر دوبارہ پابندیاں بحال کر دی گئی تھی، جس کے رد عمل میں تہران نے یورینیم افزودگی کرنے کی جو مخصوص حد ہے اس سے تجاوز کرنے کا اعلان کیا تھا. دوسری جانب آج برطانوی وزیر خارجہ نے ایک بیان دیا ہے جس میں انہوں نے کہا ہے کہ وہ ایران کے ساتھ معاہدے کو بچانے کی کوشش کر رہے ہیں. تو ایران کے صدر روحانی کہ اس بیان کے بارے میں امریکہ کی جانب سے ابھی تک کوئی رد عمل سامنے نہیں آیا ہے. تو اس موضوع پر ہم اپنے گزشتہ پروگراموں میں بھی بات کرتے رہے ہیں اور آئندہ بھی کریں گے، لیکن اب ہم چلتے ہیں ریکوڈک معاملے کی جانب جو ہمارا پہلا سیگمنٹ ہے. اور اس موضوع پر بات کرنے کے لیے ہمیں جوائن کریں گے پاکستان سے ایک انویسٹیگیٹو رپورٹر ذوالفقار میتھو صاحب، اور ہمارے ساتھ ہوں گے بلوچستان بار ایسوسیشن سے منسلک عطا محمد کاکڑ صاحب، اور ہمیں یہاں ایک امریکی یونیورسٹی جارج واشنگٹن سے منسلک ملک سراج اکبر صاحب بھی جوائن کریں گے جن کا تعلق جو ہے اوریجنلی بلوچستان سے ہے. تو اس موضوع پر ہم بات کریں گے. اس وقت ہم دیکھتے ہیں لائن پہ ہمارے ساتھ جی کون ہے. اوکے، اس وقت لائن پہ کوئی نہیں ہے، میں دیکھ رہی ہوں. اوکے جی جی، بتایا جا رہا ہے ہمارے گیسٹ اس وقت ہمارے ساتھ لائن پہ ہیں. تینوں کو ہم خوش آمدید کہتے ہیں. اور آپ سے ہم آغاز کرنا چاہیں گے ذوالفقار مہدو صاحب، آپ کی گہری نظر اس پورے معاملے پر رہی ہے، اس ایشو پر. آپ یہ بتائیے گا کہ پاکستان کو ظاہر ہے یہ جرمانہ جو ہے ہر جانا کیوں ہوا، اس کے ذمہ دار کون ہیں، اس پر ہم بات تو کریں گے. اور اس میں وزیر اعظم عمران خان کی جو تحقیقاتی کمیشن ہے وہ اس کا کیا کردار ادا کر سکے گی یا نہیں، جو ذمہ داران ہیں اس کا تعین ہو سکے گا یا نہیں، اس پہ ہم آگے چل کے بات کرتے ہیں. لیکن ہمارے سامعین سننے والوں کو پہلے اگر آپ یہ بتائیں کہ ریکوڈک کا یہ معاہدہ جو ہے، یہ معاملہ، یہ متنازع کیوں، کیسے اور کب بنا؟
اچھا بہت شکریہ آپ کا مجھے اس میں دعوت دینے کی. پروگرام اس میں سب سے پہلے تو یہ جو مادہ ہے میں اس کے بارے میں بتاتا چلوں کہ اس کے جو ذخائر ہیں جو جس کے بارے میں یہ اندازہ لگایا جا رہا ہے کہ یہ تقریباً 500 ارب ڈالر کے سونے اور تانبے کے ذخائر ہیں جو پاکستان کے ضلع چاگی میں یہاں پہ یہ دریافت ہوئے تھے. اس کے اندر کسان نے جو آسٹریلیا کی کمپنی ہے اس جان جنکت کیا تھا چلی کی کمپنی سے, تو اس میں یہ چیزیں جب معاہدہ 2006 میں طے ہوا تو 2006 میں ہی یہ مترادف بننا شروع ہو گیا تھا کہ صوبائی حکومت نے جو ہے وہ اس بات پہ اسٹینڈ لے لیا تھا کہ یہ چونکہ بلوچستان کا پارٹ ہے اور بلوچستان کا ہے تو اس کا سارے کا سارا شیئر جو ہے بلوچستان کو ملنا چاہیے. اس کے بعد جب آصف علی زرداری صاحب کی حکومت 2008 کے الیکشن کے نتیجے میں بنی تو انہوں نے اس بات کو انڈورس کیا اور اسلم علی سارن جو چیف منسٹر تھے ان کے ساتھ انہوں نے مل کے یہ ایک قانون بنایا کہ جہاں سے بھی نیچرل ریسورسز نکلیں گے, یہ پاکستان کی قومی اسمبلی نے اس کو منظور کیا قانون کو, کہ جہاں سے بھی نیچرل سورسز نکلیں گے پہلا حق اس صوبے کا ہوگا. تو اس صوبے کے حق کی وجہ سے یہ آپس میں فیڈرل گورنمنٹ کا اور جو پروونشل گورنمنٹ کا تنازع تھا وہ آگے بڑھتا گیا اور اس محض پہ پہنچ گیا کہ 2011 میں جو ہے وہ یہ معاہدہ جو ہے وہ گورنمنٹ آف پاکستان نے منسوخ کر دیا اور ان کو لیز دینے سے انکار کر دیا ریکوڈک کو. اور 2013 میں سب کے چیف جسٹس پاکستان افتخار محمد چودھری نے بھی جو ہے وہ اس فیصلے کے تحت ہی کیا کہ انہوں نے اس معاہدے کو ہی منسوخ کر دیا. اور کمپنی جو ہے پھر اس کے بعد جو ہے وہ 12 جولائی 2012 کو اس گورنمنٹ کے جب لیز نہیں دی گئی تو وہ پہلے ہی ورلڈ بینک کی کورٹ آف جو انٹرنیشنل سیٹلمنٹ آف ڈسپیوٹ ہے اس میں چلی گئی اور پھر افتخار محمد چودھری صاحب کا فیصلہ آ گیا اور 7 سال اس کیس کو نمٹاتے ہوئے لگے اور اب 5.9 بلین ڈالر کا تقریباً جو ہے وہ پاکستان کو جرمانہ ہوا ہے. جہاں تک آپ نے یہ سوال کیا تھا کہ حکومت پاکستان کا کمیشن کیا کرے گا, تو میں نہیں سمجھتا کہ پاکستان کی حکومت کے پاس اس کے علاوہ کوئی اور آپشن ہے کہ وہ اس آفر کو قبول کر لے کہ کسان کے جو چیئرمین ہے ولیم ہائز انہوں نے جو آفر دی ہے اس کے اوپر وہ دوبارہ بیٹھیں, کیونکہ پاکستان نے 6 ارب ڈالر آئی ایم ایف سے لینے کے لیے بہت ساری ایسی شرائط حکومت پاکستان نے موجودہ حکومت نے منظور کی ہے جو بہت ان پاپولر ڈیسیژن ہے پاکستان کے اندر اور ان کے خلاف کافی ریئیکشن جو ہے تاجروں سے لے کے اور عوامی سطح تک آٹے سے لے کے اور گیس اور بجلی کی قیمتیں بڑھ گئی ہیں اس 6 ارب ڈالر کو لینے کے لیے. اور اگر پاکستان یہ 6 ارب ڈالر پے کرتا ہے جرمانے کے تو میں نہیں سمجھتا کہ اس وقت پاکستان کے لیے ممکن ہے, یہ بہت مشکل ہو جائے گی, بہت مشکل میں حکومت پھنس گئی.
اوکے, کیا کہا جا رہا ہے عدم ادائیگی کی صورت میں پاکستان کو کن مشکلات کا سامنا ہو سکتا ہے؟ ابھی تو خیر مذاکرات ہونے ہیں, یہ بھی کہا جا رہا ہے کہ آؤٹ آف کورٹ سیٹلمنٹ جو ہے وہ بھی ہو سکتی ہے اس کمپنی کے ساتھ, لیکن آپشنز جو ہیں وہ کیا ہیں پاکستان کے پاس؟
جی دیکھیں, آؤٹ آف کورٹ سیٹلمنٹ کی آپشن جو ہے وہ تو موجود ہے, ہو سکتا ہے, لیکن ابھی تو ایک اور فیصلہ بھی آنے والا ہے. دیکھیں پاکستان کو, پاکستان کی عدالتوں نے یہ باتیں جو ہے پاکستان کے قانون میں تو ان کو جائز نظر آتی تھی, لیکن انٹرنیشنل لاء کے اندر جا کے جب آپ ایک معاہدہ کر لیتے ہیں تو پھر اس معاہدے کی پاسداری کرنی پڑتی ہے. ابھی ایک اور کارکے کا کیس اسی کورٹ میں, ورلڈ بینک اسی کورٹ میں زیر التواء ہے ابھی جو ہے وہ, اس کے اندر سماعت چل رہی ہے, تو جب وہ آ جائے گا تو اس کے اندر بھی 900 ملین ڈالر کا ایک جرمانہ کمپنی نے کارکے نے پاکستان کے خلاف کلیم کیا ہوا ہے, تو 1 ارب ڈالر کی وہ بھی ایک کیس جو ہے وہ بھی چل رہی ہے. تو اس طرح کے یعنی یہ چیزیں میں سمجھتا ہوں کہ ان کو ٹیبل پہ ہی بیٹھنا پڑے گا اور ٹیبل پہ بیٹھ کے یہ مسئلہ حل ہوگا. لیکن دوسری طرف پاکستان کے جو مقتدر ادارے ہیں وہ ماضی میں بھی ظلم شرف کے دور میں بھی یہ کہتے رہے ہیں کہ یہ بہت بڑے ریزروز ہیں اور اس کو اس طرح سے نہیں دیا جا سکتا, اور حکومت بلوچستان اور بلوچستان کی جو پولیٹیکل پارٹیز ہیں وہ بھی اس سے ریئیکشن ظاہر کرتی نہیں ہیں. تو میں نہیں سمجھتا کہ سب اسٹیک ہولڈرز کو اب دھوپ میں لیے بغیر حکومت پاکستان کو فیصلہ کرنے کے قابل رہی ہے. اس کے اوپر بات ہوگی ابھی آگے آنے والے دنوں میں, دیکھیں گے کہ کیا ہوتا ہے, لیکن بہرحال ایک مشکل صورتحال جو ہے وہ کریٹ ہو گئی ہے.
اوکے, ہم آپ کی جانب آنا چاہیں گے عطا محمد کاکر صاحب, کہ ہمیں یہ معلوم ہے پرویز مشرف کے دور میں بلوچستان کے جو حکومت ہے وہاں کے بلوچستان کے جو گورنر تھے انہوں نے بتایا جاتا ہے کیبینٹ کو اعتماد میں لیے بغیر یہ ایگریمنٹ جو ہے یہ سائن کیا تھا اس کمپنی کے ساتھ, اور بعد میں پی 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 کی جب حکومت آئی تو اس دور میں اس کو ہائی کورٹ سپریم کورٹ کی جانب سے اس ایگریمنٹ کو کالعدم قرار دیا گیا تھا. تو یہ ایک سیاسی ایشو اس کو سمجھا جائے یا پھر لیگل ایشو اس کو سمجھا جائے, کہاں پہ کیا ہوا ہے, یہ हालात जो हैं इस नहज पर कैसे पहुंचे? अता मोहम्मद कागर साहब, जी जी आपकी आवाज आई है।
शुक्रिया अदा करना चाहता हूँ कि उन्होंने
जी, ये वॉइस ऑफ अमेरिका है। जी अदा मोहम्मद काकर साहब, ये वॉइस ऑफ अमेरिका। जी
जी जी वॉइस ऑफ अमेरिका का मैं शुक्रिया अदा करना चाहता हूँ कि उन्होंने बलूचिस्तान को तवज्जो दी, और बलूचिस्तान पाकिस्तान का नहीं बल्कि दुनिया का वाहिद जगह है जहाँ पे मादनियात से मालामाल है, जहाँ पर कोयला, गैस, बिजली, गोल्ड, कॉपर, ये सब कुछ अवेलेबल है। लेकिन बदकिस्मती से इस सुबह को खास तवज्जो नहीं दिया गया है। गवर्नमेंट ऑफ पाकिस्तान ने तो बिल्कुल कोई तवज्जो नहीं दी। उसके बाद पर वजूहत ये है कि यहाँ से सुबह के बेनिफिट ले रहे हैं जबकि बेनिफिट के बदले में इसको कुछ नहीं मिल रहा है। मैं आपको सिंपल एग्जाम्पल देना चाहता हूँ, जो रिकॉर्डेड का मनसूबा है जो शुरू हुआ है 1992 में पाकिस्तान की सरजमीन पर, ये पांचवा दुनिया की पांचवी बड़ी गोल्ड की ऑफर की तरह सबसे बड़ी निकल की ना बखेरा है, और इस बखेरे से हमें कोई फायदा नहीं मिला है। उसकी वजूहत मैं बताना चाहता हूँ, क्योंकि यहाँ पर जो रहने वाले हैं यहाँ के मजदूर भी इसमें काम नहीं कर सकता है। अब पीते कभी देखो पीते जाना पुलिस करते हुए
ओके अता मोहम्मद काकर साहब, हमारे प्रोड्यूसर हमें बता रहे हैं माजरत के साथ कि आपकी आवाज़ जो है वो ऑडिबल नहीं है। दोबारा चंद सेकंड्स में हम आपको दोबारा कॉल करते हैं इसी नंबर पर। इस वक्त हम जाना चाहेंगे मलिक सिराज जो है अकबर, उन्होंने हमें ज्वाइन किया है जॉर्ज वॉशिंगटन से। आप मुंसलिक हैं। अस्सलाम वालेकुम मलिक सिराज अकबर साहब।
वालेकुम अस्सलाम जी।
जी मलिक सिराज अकबर साहब, आप किस तरह देखते हैं ये मुआहिदा? जब हुआ था तो आप पाकिस्तान में मौजूद थे और इसकी कवरेज हमें बताया जा रहा है कि आप करते रहे हैं, तो ये कहाँ पे क्या हुआ, हालात इस नहज पर कैसे पहुंचे?
जी मेरे ख्याल में ये बलूचिस्तान गवर्नमेंट के लिए बहुत ही ऑकवर्ड सिचुएशन है, क्योंकि बलूचिस्तान की जितनी सियासी जमातें हैं उन सब की सियासत में एक बात वाजह है कि वो हर मसले पे इस्लामाबाद को जिम्मेदार ठहराते हैं कि वफाकी हुकूमत सूबे में तरक्की नहीं करने देती है, वफाकी हुकूमत सूबे को सपोर्ट नहीं कर रही होती है। तो यह जो भी पॉलिटिकल पार्टी गवर्नमेंट में होती है बलूचिस्तान में, चाहे वो उस वक्त काफ लीग की गवर्नमेंट थी, ये मुस्लिम लीग की गवर्नमेंट या पीपल्स पार्टी की गवर्नमेंट थी, तो देयर वाज कंसेंसस अक्रॉस द बोर्ड। जो भी वजीर आला आ रहा था बलूचिस्तान में तो वो यही कह रहे थे कि रिकॉर्डिक के इशू पे बलूचिस्तान को ऑन बोर्ड नहीं लिया गया है और जो भी आएगा इकतदार में वो उसको नल एंड वॉइड करेंगे। तो उस वक्त वजीर आला थे असलम रईसानी साहब, तो उन्होंने भी इसको एक पॉलिटिकल इशू बनाया। वो ये कह रहे थे कि हम बलूचिस्तान के साइल और वसाइल को डिफेंड करेंगे। उसके बाद हम देखते हैं कि उनके बाद डॉक्टर मालिक साहब आए, सतासन अल जहरी और कुदूस विजन जो, तो देयर इज बीन कंसिस्टेंसी कि बलूचिस्तान में इस हवाले से कंसेंसस पाया जाता है तमाम पॉलिटिकल पार्टीज के दरमियान के बलूचिस्तान के इशू साइल और वसाइल के इशूज पे, रिसोर्सेज के इशूज पे सूबे को एतमाद में लिया जाए। लेकिन सूबाई हुकूमत का जो रवैया था इट वॉज based on I think they did not have a lot of technical information, wo is tamam issue ko technical grounds pe nahi samajh pa rahe the. To jab inke concerns the to there was a time frame ke wo TCC ke representatives se mil sakte the 30 din ka there was a deadline, lekin Baluchistan government ki taraf se ravaiya itna mutakabbirana tha ke unhone milne se inkar kar diya. So that is when TCC had to go to the international court for arbitration. Agar hum us waqt ki baat sun lete के साथ मुज़ाकरात कर लेते तो मेरे ख्याल में वी वुडन्ट बी बैक टू स्क्वायर वन और आज फिर आउट ऑफ कोर्ट सेटलमेंट की बात नहीं करनी पड़ती। लेकिन बलूचिस्तान गवर्नमेंट का मसला यह है कि वो इस इशू को टेक्निकली हैंडल नहीं कर सके और फिर वो इस्लामाबाद को ब्लेम कर रहे थे। बट down the line I think there is consistency within all political parties. Sabka yahi kehna hai ki wo kyunki isse pehle maazi mein unka jo tajruba raha hai Rekodik ke alawa Sendik ke project ki buniyad pe jahan pe chinese explore karte aa rahe hain sona tamba, aur Baluchistan ko gila ye hai ki sube ko sirf 2% milta hai usse uske revenue se. So this time there was more concerns ke Baluchistan ko isse kya hasil hoga. To उसके बाद जितनी भी गवर्नमेंट्स आई हैं बलूचिस्तान में सबका यही नुक्ता नजर रहा है कि बलूचिस्तान को एश्योर किया जाए। एक थ्योरी यह है कि जो चाइनीज लॉबी है वहां पे, वो कोशिश कर रहे हैं कि वो TCC को डिसलॉज करें। तो इस हवाले से बड़ी इनफॉर्मल नेगोशिएशंस रही हैं माजी में। तो एक नजरिया यह भी है कि चाइनीज की कोशिश है कि ये प्रोजेक्ट उनको दिया जाए, जिस तरह वो सेंडक में काम कर रहे हैं।
ओके, वेरी इंटरेस्टिंग। ये बहुत इंटरेस्टिंग पॉइंट आपने उठाया है। इस पे क्वेश्चन करने से पहले, आपने जो रईसानी साहब हैं, असलम रईसानी, उनकी बात की कि ये उनका भी गलत फैसला था, लेकिन जो रिपोर्ट्स हमने पढ़ी है वो उसके मुताबिक इस प्रोजेक्ट के ज़्यादातर अखराजात जो है वो बलूचिस्तान की सूबाई हुकूमत ने उठाने थे, और मुनाफा जो है सिर्फ 25% बलूचिस्तान सूबे को मिलना था, जिसकी बुनियाद पर असलम रईसानी को ये माहिदा थोड़ने के हक में उन्होंने एक तरह से मुहिम चलाई। तो क्या ये फिर उनका सही फैसला नहीं था?
नहीं, मेरे ख्याल में प्रोविंशियल गवर्नमेंट के पास तो रिसोर्सेज थे ही नहीं। जब उन्होंने एतराज़ किया था फिजिबिलिटी रिपोर्ट पे, तो उनका एक बुनियादी एतराज़ यह था कि जो रिफाइनिंग का प्रोसेस है वो बलूचिस्तान ही के अंदर हो, या पाकिस्तान में वो इंफ्रास्ट्रक्चर डेवलप करें, विच डिड नॉट सीम वेरी रियलिस्टिक, क्योंकि ये जितनी बड़ी कंपनियां होती हैं दे हैव ब्रांचेज अक्रॉस द वर्ल्ड। तो बलूचिस्तान के पास इंफ्रास्ट्रक्चर था ही नहीं, एंड बलूचिस्तान हैवीली डिपेंडेड ऑन द फेडरल गवर्नमेंट कि वफाकी हुकूमत की तरफ से उनको मिले। बाकी दिन दे हैव वेरी वैग डिमांड्स के इससे आवाम को फायदा हो। आई थिंक हिज कंपेयर टू जो लोग सेंडक में काम कर रहे हैं उनके मुकाबले में TCC वाज वेरी ट्रांसपेरेंट। व्हेन आई वाज वर्किंग एज अ जर्नलिस्ट तो इनकी रेगुलरली प्रेस ब्रीफिंग्स होती थी, सहाफियों से मिलते थे, उनका एक मीडिया ऑफिस भी था क्वेटा सरीना होटल में, जहाँ पे हम सहाफी जाके सवाल भी पूछ सकते थे। तो दे वर वेरी ट्रांसपेरेंट अबाउट इट एज कम्पेयर टू द चाइनीज। मसलन आप CPEC के तनाजर में देखें तो लाइक लोगों के पास, अगर सहाफियों के पास कोई सवाल हैं तो CPEC के हवाले से तो बहुत डार्कनेस है, बट TCC वाज वेरी ट्रांसपेरेंट, लोगों से मिलते थे, सहाफियों से मिलते थे। तो इसके बावजूद आई थिंक द बलूचिस्तान गवर्नमेंट वेस्टेड अ लॉट ऑफ टाइम जब उनको इवन TCC की तरफ से दावत दी गई कि आप हमें बताएं कि आपके कंसर्न्स हैं क्या। तो बलूचिस्तान गवर्नमेंट के उस वक्त चीफ सेक्रेटरी थे अहमद बख्श लेडी साहब, तो ही स्पोक टू द मीडिया एंड दे वर वेरी अनक्लियर कि उनके मुतालबात हैं क्या। वो यही कह रहे थे कि इनकी जो फिजिबिलिटी रिपोर्ट है ये कम्प्लीट नहीं है, लेकिन वो ये भी ना बता सके कि किन किन इश्यूज पे उनके क्वेश्चंस हैं गवर्नमेंट ऑफ बलूचिस्तान के। इसी तरह से वो कह रहे थे हम चाहते हैं कि आवाम को फायदा हो, एंड दे वरंट मोर स्पेसिफिक अबाउट देयर डिमांड्स। तो मेरे ख्याल में बलूचिस्तान गवर्नमेंट नेवर हैड द कैपेबिलिटी कि वो इतना बड़ा प्रोजेक्ट को हैंडल करें। ये तो सैकड़ों मिलियन डॉलर्स तो वो पहले से खर्च कर चुके थे अपने फिजिबिलिटी रिपोर्ट पे। तो बलूचिस्तान गवर्नमेंट के लिए तो सवाल ही पैदा नहीं होता कि वो उनके पास इतना बड़ा इंफ्रास्ट्रक्चर हो कि वो माइनिंग भी खुद ही करें।
राइट, ओके। जुल्फिकर मैथू साहब, ये जो पॉइंट उठाया है चीन के हवाले से, तो इस पूरी सिचुएशन में चीन का आप कहाँ तक किरदार अदा आप देखते हैं?
जी बिल्कुल, एक बात तो मैं थोड़ी सी आपको और आगे लेकर चलूँ कि जो अभी आउट ऑफ कोर्ट सेटलमेंट की बात हो रही है पाकिस्तान गवर्नमेंट में, आज इस्लामाबाद में मेरी तो जो लोग हैं मिनिस्ट्री में और उनसे जो बात हुई है, वो उनका कहना है कि एक सोच ये भी उभर रही है कि इसी चीन के हवाले से ही कि इस पूरे प्रोजेक्ट की जो है वो रिटेंडिंग कर दी, इंटरनेशनल टेंडर फ्लोट कर दिया जाए, तो जो कंपनी ये टेंडर विन करे उसमें ये कंडीशन लगा दी जाए कि जो जुर्माना पाकिस्तान के जिम्मे डाला गया है ICSID की तरफ से, वो कंपनी वो जुर्माना भी पे करेगी और उसके बाद फिर वो आगे चलेगी। तो एक सोच यहाँ पे ये भी है। दूसरा आपका सवाल, सॉरी आपने क्या पूछा है?
चीन के हवाले से, चीन का जी, मलिक सिराज अकबर साहब ने जो नुक्ता उठाया है कि चीन का किरदार वो देखते हैं इस पूरी सिचुएशन में।
देखिए, चीन का किरदार समझ लीजिए या किसी US कंपनी का समझ लीजिए या किसी यूरोपियन कंपनी का समझ लीजिए, सारी ही कंपनियां जो है पूरी दुनिया की इंटरनेशनल कंपनियां इस बात के ऊपर अब आएंगी। जाहिर है अगर हुकूमत पाकिस्तान इसको इंटरनेशनली अगर दोबारा इसका रिटेंडर करती है तो वो आएंगी, लेकिन चीन का चूंकि स्पेशल इंटरेस्ट है यहाँ पे, आपको पता है कि CPEC चल रहा है उनके और बेशुमार प्रोजेक्ट चल रहे हैं, तो हो सकता है उनके लिए कोई यहाँ पीजी ग्राउंड हो और उन्होंने गवर्नमेंट के अंदर लॉबी भी की हो। ये बात मैं इतफाक करता हूँ सराज अकबर साहब की, कि ये बात हो सकती है कि उनका असल सूख पाकिस्तान के अंदर इस वक्त है, पाकिस्तान के तमाम जो कॉरिडोर है पावर के, उनके अगर उनकी रसाई है वो अपनी बात को करते भी हैं तो ये बात हो सकती है कि उनको कोई फेवर मिल जाए। लेकिन जब ये प्रोसेस अब शुरू होगा, अगर इंटरनेशनल टेंडरिंग होती है तो वो फिर ट्रांसपेरेंट होगा सारा, और चूंकि पूरी दुनिया की नजरें होंगी इसके ऊपर, तो मैं नहीं समझता कि चीन की कंपनी या चीन की गवर्नमेंट कोई ज्यादा इसमें कोई फायदा ले सकेगी। तो एक हाल ये भी सोचा जा रहा है, और दूसरा हाल जो है वो अभी गवर्नमेंट जो कमीशन बना रही है उसके अंदर शायद एक रिकमेंडेशन ये भी है कि टिकियान के साथ जो है दोबारा उनके साथ बात की जाए। लेकिन ये काफी मुश्किल अब सूरत हाल जिस तरह मैंने पहले अर्ज किया कि वो बन गई है, ज्यादातर यही लगता है कि रीटेंडरिंग होगी।
ओके हमें दोबारा ज्वाइन किया है अता मोहम्मद काकर साहब ने। अता मोहम्मद काकर साहब, आप अपनी बात कंप्लीट करें, जो रिकुडिक का एरिया है, इलाका, इसके बारे में आप हमें बता रहे थे, बलूचिस्तान के जो आवाम हैं उनकी जो शिकायत ग्रीवियंसेस है उसके बारे में आप हमें बता रहे थे, लेकिन साथ ये भी बताइएगा कि इस यही मुआहिदा करने के वक्त क्या मरकजी हुकूमत और बलूचिस्तान की सूबाई हुकूमत वो एक पेज पर थी?
सबसे पहले मैं शुक्रिया अदा करना चाहूँगा वॉइस ऑफ अमेरिका की, जिन्होंने बलूचिस्तान जैसे गरीब सूबे को, हालांकि गरीब तो नहीं है, अमीर है, अमीर से गरीब बना दिया है, शुक्रिया अदा करना चाहते हैं, उनको तवज्जो दी है। दूसरी बात यह है रिकॉर्डेड जो है ना क्वेटा से 45 किलोमीटर अवे डिस्ट्रिक्ट शाजी में वाकई है, ये छोटी सी गांव है, छोटा सा इलाका है, और यहाँ पर सबसे पहले 1992 में सोना दरियाफ्त हो गया था, यहाँ पर मेहनत के सोने यहाँ पर दरियाफ्त किया था, उसके बाद इसको अपना शक्ल दे दिया। फिर ये रिकॉर्डिंग का जो मायदा हुआ था फॉर्मर लोगों से, फिर उसके बाद जो है ना बकायदा पर काम शुरू हो गया था, काम के बाद फिर काम सच बंद हो गया था, गवर्नमेंट और इसके दरमियान में जो एग्रीमेंट हुआ था उसमें डिस्टर्बेंस आ गया।
ठीक,
अफसोस इस बात की है कि बलूचिस्तान सबसे मालामाल सूबा है मादनियात से, लेकिन यहाँ पर कोई तवज्जो नहीं दी गया मरकजी गवर्नमेंट की तरफ से और दूसरे इलाकों से। मैं आपको सिर्फ रिकॉर्डिंग में ग्वादर का बताना चाहता हूँ, जहाँ पर सबसे बड़ी डीप सी है और जो जहाज आता है, जो लंगर होता है वो किनारे में होता है, यहाँ के लोगों को पानी तक नहीं मुहैया होता है। आप बलूचिस्तान का गैस उठा दो, गैस में सुई से निकलते हुए बलूचिस्तान क्वेटा के नजदीक के मजाफात में कोई गैस नहीं है, जबकि पंजाब के उन इलाकों में मुहैया किया गया है जहाँ पर आपको सोच भी नहीं सकता है। इस्लामाबाद के हर इमारत में आपको गैस मिल जाएगा, लेकिन यहाँ पर नहीं है, क्योंकि ये इस सूबे को हमेशा पसमांदा रखा गया है। जब हकूक की बात होती है फिर हम इसके भाई नहीं होते हैं, जब हकूक की बात हट जाता है, बेनिफिट की बात आता है, फिर ये बलूचिस्तान पाकिस्तान बाकी सूबों का भाई बन जाता है, जो किसी बात है। इससे पहले शहीद वतन, शहीद बलूचिस्तान, शहीद कानून, रहबर शोदा, शहीद बाज मोहम्मद काकर ने गवर्नमेंट से भी यही कहा है कि जो सोर्सेज रिसोर्सेज बलूचिस्तान के है उसके बेनिफिट जो है ना उसके अवाम को दिया जाए। यहाँ के अवाम मजलूम है, यहाँ के अवाम से हकूक छीन लिए गए हैं। शहीद वतन ने यही कहा था और इस बात पर तवज्जो भी दी थी कि इन लोगों के जो रिसोर्सेज है, जिस इलाके से जो भी मादनियात करते हैं, उनके अवाम को वहाँ पर एडजस्ट किया जाए। अब सीते क्या से गुजरने वाली है, यहाँ सीते आने से पाकिस्तानी बलूचिस्तानी बलखसूस कोई भी मजदूर तक, लेबर तक जो है इसको अपॉइंट नहीं करते हैं, नहीं लेते हैं। चाइना वहाँ से अपना लेबर भी लाता है, इंजीनियर भी लाता है, सब कुछ लाता है, क्योंकि चाइना को अपना बेनिफिट अजीज है, चाइना को पाकिस्तान बलूचिस्तान अजीज नहीं है, वो अपना सूबे को आबाद करना चाहता है।
बिल्कुल, बहुत शुक्रिया आपका, बेहद शुक्रिया अता मोहम्मद काकर साहब। लेकिन मलिक सिराज अकबर साहब, आपसे ये क्वेश्चन के 18वीं तरमीम के तहत तो जो सूबे हैं काफी हद तक खुद मुख्तार है, उसके बाद इस तरह की शिकायत का सामने आना कहाँ तक दुरुस्त सही है?
देखिए, आपको यकीनन पता होगा कि बलूचिस्तान में पिछले 15 सालों से एक इंसर्जेंसी किसी सूरत हाल है, तो वहाँ पे अलहदगी पसंद तंजीमें, मुसलह तंजीमें भी काम कर रही हैं। तो उस तमाम सिचुएशन में बलूचिस्तान की जो पॉलिटिकल पार्टीज होती हैं, जो गवर्नमेंट में होती हैं, वो दबाव का शिकार होती हैं। मसलन चाहे पीपल्स पार्टी हो या नवाज लीग हो या अब बलूचिस्तान अवामी पार्टी, वो कोशिश करते हैं कि वो बैलेंस करें जो मकामी परस्पेक्टिव हैं, कहीं ऐसा ना हो कि वो जो अलहदगी पसंद तंजीमें हैं उनको नाराज करें या उनके साथ वो کنفرنٹیشن میں چلے جائیں, دوسری طرف وہ نہیں چاہتے کہ وہ وفاقی حکومت کو ناراض کریں, تو وہ درمیان میں سینڈوچ ہو گئی ہیں یہ جو پولیٹیکل پارٹیز ہیں. اس لیے اب کبھی کبھار ایسا لگتا ہے کہ جو پروونشل گورنمنٹ کے لوگ ہیں, یس یو آر ایبسولیٹلی رائٹ, کہ وہ وہی زبان بولتے ہیں جو کہ سیپریٹسٹ کی ہے, کہ وہ کہتے ہیں کہ سب کچھ لے گئے ہیں, اسلام آباد والے سب کچھ لے گئے ہیں, وہ بلوچستان کی ترقی نہیں ہونے دیتے. تو یہ بڑا مسئلہ ہے, کیونکہ پھر وہی مسئلہ ہے کہ نواب ریسانی نے آ کے تمام یہ جن کے ساتھ معاہدات ہوئے تھے وہ منسوخ کر دیے. جب آپ کسی حکومت کے ساتھ, کسی انٹیٹی کے ساتھ, کسی فورن کمپنی کے ساتھ معاہدہ کرتے ہیں, پھر آپ پابند ہوتے ہیں, آپ گورنمنٹ ہیں, آپ اس طرح ریئیکٹ نہیں کر سکتے جس طرح ایک مسلح تنظیم کرتی ہے, جس طرح ایک سیاسی پارٹی کرتی ہے. تو گورنمنٹ کی بہت ساری ذمہ داریاں ہوتی ہیں, بے شک اس میں کوئی شک نہیں کہ صوبے کہ ہاں زیادہ ذمہ داریاں ہیں کہ جو کچھ وہ کر سکتے ہیں, لیکن بلوچستان میں اب ایک کلچر بن گیا ہے کہ اگر اسکول میں ٹاٹ نہیں ہے, ٹیچرز نہیں ہیں, تو کہتے ہیں پنجاب کا گیا ہے, پنجاب ذمہ دار ہے یا وفاق ذمہ دار ہے. تو یہ جو وکٹم ہوڈ کا ایک نیریٹو ہے وہ پرپیچویٹ کیا جا رہا ہے, یہ بھی بڑا مسئلہ ہے. اب جب یہ لوگ گورنمنٹ میں آتے ہیں تو وہ یہیں کہتے ہیں کہ جو وہی نیریٹو ہے جو سیپریٹسٹ کا ہے, اٹ ڈزنٹ مین کہ اس میں کوئی ریالٹی نہیں ہے, لیکن گورنمنٹ کی ذمہ داری یہ ہوتی ہے کہ جس طرح میں نے کہا کہ پہلے جب ان کو موقع ملا کہ وہ مذاکرات کریں, وہ مذاکرات کرنے کے لیے تیار نہیں تھے, کیونکہ ان کو پتا تھا کہ عوام, رئیسانی صاحب ایک ہیرو بن گئے جب انہوں نے ریکودک کے معاہدے کی مخالفت کی تھی, تو ایک ہیرو بن گئے. جب ثناء اللہ زہری صاحب آ گئے, ڈاکٹر مالک صاحب آ گئے, تو جو بھی بلوچستان کا لیڈر ہے وہ کہتا ہے کہ ہم یہاں ڈیولپمنٹ نہیں ہونے دیں گے, یہ تو وہ ہیرو بن جاتا ہے. اب اگر آپ صوبے کے نمائندہ ہیں تو پھر آپ کو پتا ہے کہ اور اسٹیک ہولڈرز بھی ہیں, ٹو بی ویری ہانیسٹ, کہ پاکستان میں فوج کی مرضی کے بغیر آپ کچھ نہیں کر سکتے, پر آپ فوج کو بھی آن بورڈ لیں, آپ چائنیز کو بھی آن بورڈ لیں, کہیں ایسا نہیں ہو سکتا کہ آپ ایک طرف ترقی بھی کریں پر چائنیز کو گالیاں بھی دیں, فوج کو گالیاں بھی دیں. تو ایک سسٹینیبل وہ ایک کنسسٹنسی نہیں ہے پالیسیز میں, کہ اگر صوبائی حکومت وہی زبان بولے جو اپوزیشن کی ہے یا جو مسلح تنظیموں کی ہے, پھر صوبائی گورنمنٹ لوزز لیجیٹیمیسی ان فرنٹ آف دا پیپل, کہ بھی آپ پر اقتدار میں کیوں ہیں اگر آپ مسئلے حل نہیں کر سکتے, تو اس کا مطلب ہے پھر مسلح جو تنظیمیں ہیں وہ سچ پہ قائم ہیں.
اوکے, بہت شکریہ آپ کا ملک سراج اکبر صاحب, عطا محمد کاکر صاحب آپ کے بھی شکر گزار ہیں. ذوالفقار مہتو صاحب, جانے سے پہلے ایک آخری کوسچن آپ سے کرنا چاہوں گی. یہ بتایا جا رہا ہے کہ اس یہ جو فیصلہ آیا ہے اس کے خلاف پاکستان کے پاس اپیل کا کوئی آپشن جو ہے وہ موجود نہیں ہے, لیکن پازیٹیو ڈیولپمنٹ یہ ہے کہ اس کمپنی کی طرف سے مذاکرات کی پیشکش ہو چکی ہے پاکستان کو, تو یہ بتائیے گا کہ ممکنہ نتیجہ اس کا آپ کیا دیکھتے ہیں؟
جی ممکنہ, جو میں نے پہلے عرض کیا ہے, دو چیزیں ہو سکتی ہیں, ایک چیز تو یہ ہے, اچھا دوسرا یہ کہ پاکستان کی حکومت جو ہے وہ اب مذاکرات کے اندر ایک سالڈ ریزن کے ساتھ جا رہی ہے. پہلے یہ کہا جاتا تھا کہ پاکستان کے پاس جو ریپوٹک ہے اس کی مائننگ کی جو ہے وہ کیپیسٹی نہیں ہے, لیکن ابھی اب سے کچھ دیر پہلے ہمارے دنیا ٹی وی پہ جو سمر مبارک خان جو سائنٹسٹ ہیں بہت بڑے پاکستان کے, وہ یہ بتا رہے تھے کہ پاکستان نے اس کی مائننگ شروع کر دی ہے, پاکستان کے پاس اس کی اب کیپیسٹی آنے لگی ہے, تو یہ اگر کہیں سے بھی کچھ نہ ہوا تو پاکستان یہ کام کر سکے گا. تو یہ ایک نئی ڈیولپمنٹ ہے پاکستان کے لیے اس نیگوشیشن میں چیچیان کے ساتھ جو وہاں پہ شروع ہونی ہے. دوسرا ری ٹینڈرنگ کی آپشن اس کے پاس موجود ہے, لیکن مجھے یہ لگتا ہے کہ پاکستان دونوں کو ساتھ ساتھ چلائے گا اور اس میں پاکستان کی جو فوج ہے اس کا بہت بڑا ایک رول ہوگا کہ انہوں نے بلوچستان کے ذریعے, میں ابھی گلا کر رہے تھے اس میں, میں بتاتا چلوں کہ یہ لاہور جو ہے پنجاب کا دارالحکومت ہے, لیکن یہاں پہ اگر کوئی دل کا مریض دل کے اسپتال میں جاتا ہے تو اس کی انجیوگرافی ٹیسٹ کے لیے 5 مہینے کا ٹائم دیا جاتا ہے. تو یہ بالکل غلط پرسپشن ہے کہ سارا کچھ پنجاب میں ہے, پنجاب کے اندر بھی بہت غربت ہے اور لاہور میں بھی بہت ساری مشکلات ہیں.
صحیح, ٹھیک, اوکے, بہت شکریہ آپ کا ذوالفقار مہتو صاحب, آئندہ بھی آپ سے بات ہوگی. تھینک یو سو مچ ہماری طرف سے, خدا حافظ. اور سامعین, اس وقت ایک ہم بریک لینا چاہیں گے, بریک سے واپس آ کر ہم بات کریں گے پاکستان میں سول سوسائٹی کی جانب سے جاری کردہ اعلامیے پر, لیکن پہلے لیں کہ ایک مختصر سی بریک.
وی او اے اردو اب آپ کے ہاتھ میں, پڑھیے, دیکھیے, سنیے, سیو کیجیے, فالو کیجیے, دور جانے کی ضرورت نہیں. وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں. آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے جو ایپ سٹور پر بھی دستیاب ہے. وی او اے اردو اب آپ کے ہاتھ میں.
زامین وائس آف امریکہ واشنگٹن سے آپ سن رہے ہیں جہاں رنگ. میں ہوں آپ کی میزبان شہناز نفیس اور اس پروگرام کے پروڈیوسر ہیں اسور امام. جی اور پروگرام کے اس حصے میں جس طرح شروع میں ہم نے کہا کہ ہم بات کریں گے پاکستان کی جو سول سوسائٹی ہے انہوں نے ایک ڈکلیریشن جو ہے وہ جاری کی ہے. ہم اس موضوع پہ بات کریں گے فرزانہ بھاری صاحبہ سے, ہیومن رائٹس ایکٹیوسٹ ہیں, رضوان راضی صاحب سینئر جرنلسٹ ہیں, رضی صاحب معاف کیجیے گا, ان سے بات کریں گے. جی بتایا جا رہا ہے وہ اس وقت ہمارے ساتھ لائن پہ ہیں. رضوان رضی صاحب آپ کو آواز آ رہی ہے؟ اوکے. فرزانہ باری صاحبہ ہمارے ساتھ ہیں لائن پہ. السلام علیکم فرزانہ باری صاحبہ. جی فرزانہ باری صاحبہ یہ بتائیے گا کہ یہ اعلامیہ جو پاکستان کی سول سوسائٹی کی جانب سے جاری کیا گیا ہے یہ کیا کوئی خاص حالات کو سینیریوز کو سامنے رکھ کر معاف کیجیے گا جاری کیا گیا ہے یا پھر اس طرح کے اعلامیے کا سامنے آنا جو ہے وہ معمول کی بات ہے؟ فرزانہ باری صاحبہ جی فرزانہ باری صاحبہ کی لائن میں کافی سامعین جس طرح آپ سن رہے تھے کافی شور تھا, دوبارہ لائن پہ لینے کی ہم انہیں کوشش کر رہے ہیں. ہم دیکھتے ہیں رضوان رضی. جی رضوان رضی صاحب آپ کو آواز آ رہی ہے؟
جی بالکل آ رہی.
جی رضوان رضی صاحب جس طرح آپ نے سنا ہوگا کہ پاکستان کی سول سوسائٹی کی جانب سے ایک ڈکلیریشن جو ہے وہ سامنے آئی ہے, تو اس کی وجہ جو ہے وہ کیا ہے, پس منظر کیا ہے؟
دیکھیے پاکستان کے اندر اس وقت انسان بنیادی انسانی حقوق کی جو صورتحال ہے وہ بالکل بھی مناسب سطح پہ نہیں ہے. صحافت کے اوپر بہت ساری پابندیاں, میں عوامل صحافی کے طور پر یہ بات کر سکتا ہوں, بہت سارے ایسے عوامل ہیں اور بہت سارے ایسے ایشوز ہیں جن کے اوپر بات نہیں ہو سکتی. مسنگ پرسن کا اپنا ایک ایشو ہے. پاکستان کے اندر الیکشن ہوتے ہیں, ان الیکشن کے اندر پارلیمنٹیرین تک اپنا حق رائے دہی جو ہے وہ راضی سے استعمال نہیں کر پا رہے. یہ ساری وہ باتیں ہیں جو اس وقت ڈسکس ہو رہی ہیں اور یہ تقریباً نجی محفلوں کے اندر, اور یہ تقریباً یہ چل رہا ہے تقریباً پچھلے 3 سال سے یہ معاملہ چل رہا ہے. بہت دیر سے آیا لیکن چلیے آیا تو صحیح. سول سوسائٹی کی طرف سے اس کے اوپر کنسرن ان بنیادی چیزوں کے حوالے سے تو میرا خیال ہے کہ میں تو اسے ایک پوزیٹو سٹیپ ہی سمجھوں.
اوکے فرزانہ باری صاحبہ, رضوان رضی صاحب بھی اس وقت ہمارے ساتھ ہیں, سینئر جرنلسٹ اور انالسٹ ہیں. ایک صحافی کے طور پر جن مشکلات چیلنجز کا ان کو پاکستانی سوسائٹی میں سامنا ہے اس کا انہوں نے ذکر کیا. انسانی حقوق کی صورتحال کی جب ہم بات کرتے ہیں ملک کے اندر تو اس کو اس وقت آپ کس طرح دیکھتی ہیں, کتنا بڑا یہ چیلنج بنا ہوا ہے؟
تو اس وقت میں سمجھتی ہوں کہ جتنی ڈپریشن ہے ریاست کی طرف سے جتنا زیادہ میں سمجھتی ہوں کہ سول سوسائٹی کی جو کیسز ہیں جتنی ان کو اس وہ ریسٹرکٹ ہوئی ہیں, ان کو جس طرح سے اسٹائفل کیا جا رہا ہے, جو بھی سول سوسائٹی میں ذرا سا بھی جہاں پہ سمجھے کہ کوئی تنقیدی بات ہوتی ہے, اور یہ نہیں کہ منفی حوالے سے لیکن کسی قسم کی جو ڈسینٹ ہے یا کوئی تنقید ہے اس کو بالکل برداشت نہیں کیا جا رہا. اور میں سمجھتی ہوں کہ ہم نے مارشل لا کے دور میں بھی اس طرح کی ریپریشن جو ہے خاص طور پہ میڈیا پہ, سوشل میڈیا پہ بلاگرس کو اٹھایا جاتا ہے, وہ اینکر پرسن جو تھوڑے انڈیپینڈنٹ ہیں ان کو ایک طرح سے آپ دیکھیں کہ ان چینل سے فارغ کروا دیا گیا ہے, اور بیسیکلی وہ ایک نیریٹو ہے جو کہ آبویسلی ریاست کا جو ایک سوشل نیشنل نیشن سیکورٹی کا نیریٹو ہے بس وہ ریپیٹ ہوتا رہتا ہے. تو میں یہ سمجھتی ہوں کہ اور اسی طرح این جی او سیکٹر بھی جو ہے اس کو بھی آپ دیکھیں گے بہت ساری این جی اوز کو انہوں نے ان کی जो है जो रजिस्ट्रेशन
एनओसी जी
एनओसी तो आप देखें बहुत अच्छे से नहीं मिल रहे हैं, खासतौर पर जिन इलाकों में बहुत काम करने की जरूरत है, जो ज्यादा हॉटस्पॉट है, जहाँ पे ज्यादा कॉन्फ्लिक्ट है, फाटा है या बलूचिस्तान है, वहाँ पे बहुत अच्छे से एनजीओ को इजाजत नहीं है, बहुत गिनी चुनी एनजीओ जिनके ऊपर उनको बहुत एक तरह से बोलती है, एक तरह से वो स्टेट कंट्रोल्ड ही होती है, उनको वो मतलब वहाँ पे काम कर पा रहे थे। तो एक तो इन एनी केस मतलब वो उसके ऊपर पहले से एक पाबंदी है, लेकिन अब तो एक बहुत सारी तमाम एनजीओ के लिए ये है कि उन्होंने सिरे से अपनी रजिस्ट्रेशन करवाए और उनको काफी मुश्किल का सामना, पर एनजीओ सेक्टर तो एक चीज है, लेकिन मैं समझती हूँ कि सिविल सोसाइटी के जो बाकी ज्यादा इम्पोर्टेंट जो हिस्से हैं जिसमें आपका मीडिया आ जाता है, आपकी सियासी जमातें आ जाती हैं, आपकी प्रोफेशनल ऑर्गेनाइजेशन आ जाती हैं, आपके टीचर्स एसोसिएशन है, डॉक्टर्स है, तो मैं समझती हूँ सबको इस वक्त जो है बहुत ज्यादा मतलब जो अपने काम के हम अलग से जो इश्यूज उठाते हैं उनके ऊपर बहुत हैवी हैंडीक्रेस है इस वक्त रियासत की। तो ये एक काफी मुश्किल मेरे ख्याल में ये बहुत मुश्किल वक्त है पाकिस्तान के अंदर, जो सेकुलर डेमोक्रेटिक जो आवाजें हैं जो फोर्सेज हैं उनके लिए काफी मुश्किल है।
ओके, तो ऐसी सूरत हाल में इस किस्म के ऐलामिये का सामने आना, इसको आप किस तरह देखती हैं, इसका फायदा क्या होगा?
देखिए फायदा हो या ना हो, लेकिन ये एक रिजॉल्व है जो पाकिस्तान के लोगों के अंदर जो रेजिलियंस है, देखिए इतनी दफा यहाँ माशाल्लाह लगते रहे हैं, क्योंकि आपको पता है कि रियासत के ऊपर जो एक मिलिट्री एस्टेब्लिशमेंट का बहुत ज्यादा पाकिस्तान बनने के बाद से ही एक बहुत ज्यादा उनका असर रसूख है, और बहुत दफा पाकिस्तान में कई दफा माशाल्लाह भी लगे, लेकिन और हर दफा ये है कि डिस्पाइट के बहुत प्रेशर रही माशाल्लाह के अदवार में, मगर जो डेमोक्रेटिक सेकुलर फोर्सेस हैं उन्होंने कभी गिव अप नहीं किया, पाकिस्तान की आवाम ने कभी डेमोक्रेसी के ऊपर अपना समझे कि उनका जो एक उनका एक कॉन्फिडेंस है या वो उसके लिए जो उनकी ख्वाहिश और जितने जो है वो कभी उन्होंने नहीं छोड़ी है। तो सिविल सोसाइटी तो मतलब इन चीजों के खिलाफ आज भी आवाज उठा रहे हैं, और इस पर आप देखिए बहुत ज्यादा लोग जो है मारे भी जा रहे हैं, ब्लॉगर्स को भी उठाया जा रहा है।
फरजाना बारी साहिबा यहाँ पे, लेकिन यहाँ पे थोड़ा सा मैं आपको रोकना चाहूंगी, जो हुकूमती ओहदेदारों से हमारी बात हुई है, लास्ट वीक भी मेरी बात हुई है पीटीआई के दवा खान साहब तर्जुमान जो हैं उनसे, और कुछ सिक्योरिटी एनालिस्ट हैं पाकिस्तान बेस्ड, उनसे मेरी बात जब होती है तो वो कहते हैं कि जब सहाफी बरादरी वुखला या इंसानी हकूक के जो लोग हैं जब वो हुकूमत मुखालिफ सरगर्मियों में मुलविस पाए जाते हैं तो फिर उनके पास कोई ऑप्शन बाकी नहीं रहता इसके कि उन पर पाबंदी जो है वो उठाई जाए।
जी जी नहीं देखिए जिस तरह अगर कोई हुकूमत मुखालिफ या हुकूमत मुखालिफ एक बात है, मतलब हुकूमत की पॉलिसियों की के खिलाफ बात करना
जी मैं मुल्क मुखालिफ
पाकिस्तान की रियासत के खिलाफ या मुल्क के खिलाफ अगर कोई भी अदारा या कोई ऐसी ऑर्गेनाइजेशन या इंडिविजुअल अगर काम कर रहे हैं तो मैं समझती हूँ कि हुकूमत को हुकूमत के वक्त को वो तमाम जो एविडेंस के साथ वो चीज सामने लेकर आनी चाहिए ताकि उनको करना चाहिए। अब सिर्फ ये कहने से कि जी हम लोगों को इसलिए मार रहे हैं या उठा रहे हैं कि वो जो है वो मुल्क दुश्मन है, तो बताया जाए ना कि उन्होंने क्या मुल्क दुश्मन किया, और अगर वाकई से मुल्क दुश्मन एक्चुअली चीज में कोई ऑर्गेनाइजेशन इन्वॉल्व है ये कुछ तो जाहिर है कि उससे किसी को भी एतराज नहीं होगा। तो इसी तरह आप देखें पीटीएम के खिलाफ भी वो उनका यही है, तो आप हमें सबूत दिया जाए ना कि अगर आप वो समझते हैं कि पीटीएम की जो तहरीके उसके पीछे भी कुछ ऐसी फोर्सेज है, तो हम समझते हैं कि वो जो एविडेंस है उसको आवाम के सामने शेयर करना चाहिए। तो सिर्फ ये कहना काफी नहीं है हुकूमत की तरफ से कि हम उन लोगों के ऊपर जो है हाथ डाल रहे हैं जो कि हम तो ये देख रहे हैं कि जो भी हुकूमती पॉलिसियों के ऊपर बात करता है या पाकिस्तान की जो रियासत की जो पॉलिसीज है जिसका बहुत ज्यादा खुलियाजा पाकिस्तान की आवाम में भुगता है, इन टर्म्स ऑफ आप देखें तो फॉरन पॉलिसी जो हमारी रही है थ्रू आउट, मतलब पाकिस्तान ने अपने इंटरेस्ट के बजाय हमने पहले देखा कि ہم اس طرح سے فرنٹ لائن اسٹیٹ بن کے ہم نے جن پالیسیز کو پرسیو کیا اس سے آج پاکستان کے بہت زیادہ انٹرنل جو ایک ایگزسٹینشل تھریٹ ہے وہ انٹرنلی تو پیدا ہو گیا کیونکہ اتنی ریڈیکلائزیشن ہو گئی سوسائٹی کے اندر. تو جب ہم کہتے ہیں کہ پاکستان کی فارن پالیسی کو زیادہ بیلنس ہونا چاہیے, پاکستان کے انٹرسٹ میں ہونا چاہیے, پہلے ہم امریکہ کے ایک طرح سے زور میں بیٹھتے تھے, اب ہم اچھل کے چائنا کے اس میں بغیر کسی سوچے سمجھے مطلب انکنڈیشنلی وہاں چائنا کی طرف جا رہے ہیں. تو ہمیں اپنی فورن پالیسی کو بہت زیادہ بیلنس کرنے کی ضرورت ہے. اب اس کو بھی بات کرے گا تو وہ کہتے ہیں کہ ملک دشمن نہیں ہے تو پھر ملک سے بات کرنے سے بات نہیں آئیں گے نا, کیونکہ یہ ہمارا ملک ہے, ہمیں یہاں پہ رہنا ہے اور ہمیں یہ انشور کرنا ہے کہ ہماری ریاستی پالیسیاں جو ہیں وہ پاکستانی عوام کے خلاف نہیں بلکہ ان کے حق میں ہونی چاہیے.
جی بہت شکریہ آپ کا فرزانہ باری صاحبہ, تھینک یو سو مچ, بہت شکریہ ٹائم دینے کا. رضوان رضی صاحب آخری کوسچن میں آپ سے کرنا چاہوں گی, یہ رپورٹیں اس میں کوئی شک نہیں جو آپ بتا رہے ہیں, اس طرح کی رپورٹیں جو ہیں پاکستان سے آ رہی ہے کہ چاہے صحافی برادری ہو, وکلا ہو یا انسانی حقوق کے کارکن ہو ہیں, وہ اس وقت دباؤ کے شکار ہیں, لیکن دوسری طرف حکومت کا موقف بھی میں نے آپ لوگوں کو بتایا, تو ان ایشوز کا ریزالو جو ہے وہ موجودہ صورتحال میں آپ کیا دیکھتے ہیں, کیا کرنا چاہیے؟
دیکھیے پہلی تو بات یہ ہے کہ جو سنت بھائی صاحب نے جو بات کی ہے اس میں ایک پوائنٹ میں آگے جانا چاہوں گا کہ حکومت کی پالیسی پہ مخالفت کرنے والا یا حکومت وقت کے نقطۂ نظر سے اختلاف کرنے والا غدار نہیں ہوتا. اور آپ دیکھیے کہ صحافی کا کام ہی کیا ہے, خاص اور ہوتا ہے, اور جب وہ حکومت کی انتظامیہ کی پالیسی کے اوپر یا اس کی ہائی ہینڈنس کے اوپر یا
رضوان رضی صاحب جی جی آپ کی آواز کافی کٹ کٹ کے آ رہی ہے, آپ کی آواز کلیئر نہیں ہے اس وقت. جی رضوان رضی صاحب آواز آپ کی کافی کٹ کٹ کے آ رہی ہے, پھر کبھی انشاءاللہ اس موضوع پہ آپ سے بات ہوگی. بہت شکریہ آپ کا, تھینک یو سو مچ. اور سامعین پروگرام کو ہم آگے بڑھانا چاہیں گے. اس وقت ریپبلکن پارٹی کے ساجد تھارر صاحب جو ہیں انہوں نے ہمیں جوائن کیا ہے, ان کو خوش آمدید کہتے ہیں, کچھ دیر میں ہمیں جوائن کریں گی. ڈیموکریٹک پارٹی کی حامی غزالہ سلیم صاحبہ بتایا جا رہا ہے وہ بھی ہمارے ساتھ ہیں, دونوں مہمانوں کو ہم خوش آمدید کہتے ہیں. اور سامعین خبر جو ہے وہ یہ ہے کہ امریکہ کے صدر ڈونلڈ ٹرمپ کو ان کی ان متنازع ٹویٹس پر اس وقت کڑی تنقید کا نشانہ بنایا جا رہا ہے, جس میں انہوں نے ڈیموکریٹک پارٹی سے تعلق رکھنے والی غیر سفید فام خواتین ارکان کانگریس کو امریکہ چھوڑنے کا مشورہ دیا ہے. تو سجاد تھار صاحب, صدر ٹرمپ کو یہ ٹویٹس جو ہے کیوں کرنی پڑی؟
دیکھ سب سے پہلے تو آپ ان پیٹریاٹک جو انہوں نے ان کا ریڈرک ہے, خاص کر جو کورٹز مس کورٹز کا نیو یارک سے جی. کہ آج کل امریکہ نے انہوں نے ٹویٹ کیا کہ امریکہ نے ہمیں کچھ نہیں دیا, اینٹی امریکن سلوگنز, اینٹی چیزیں, بینگ سوشلسٹ, سوشلسٹ ایجنڈا پروموٹ کرنا. میرے خیال میں یہ ٹرمپ صاحب کا صرف ریڈرک ان کی ٹویٹ نہیں ہے. میں ذاتی طور پہ یہ خیال رکھتا ہوں اگر امریکہ میں آپ رہتے ہوئے امریکہ کی پالیسیز سے ایگری نہیں کرتے تو آپ کو امریکہ چھوڑ دینا چاہیے, آپ کو کسی نے یہاں باندھ کے تھوڑی رکھا ہے. لیکن آپ رہیں یہیں پہ, آپ ان کے انٹائٹلمنٹس انجوائے کریں, آپ ان کے امریکہ کی ساری چیزیں انجوائے کریں.
ساجد تھار صاحب, لیکن یہ بات بھی کی جاتی ہے کہ جمہوریت کی خوبصورتی ہی یہی ہے کہ اسی ملک میں رہ کر آپ جو پالیسیز میں لوپ ہولز ہیں اس کو ختم کرنے کے لیے آواز اٹھائیں. اور
اب میں اس کا جواب یہ دوں گا, جمہوریت نہیں ہے سوشلزم. اب میں یہ بتاؤں آپ کو, یہ جمہوری عوامل نہیں ہیں جو ڈیموکریٹ پارٹی اس وقت پروموٹ کر رہی ہے. فرسٹ ورلڈ وار, سیکنڈ ورلڈ وار, ویتنام وار, کورین وار, یہ لڑتے رہے ہیں اگینسٹ دا ایکسپینشن آف سوشلزم, اور آج یہ ہمارے بچوں کو گمراہ کر رہے ہیں اور ان کو کہہ رہے ہیں کہ تھنگز ول بی فری, لیگلائز مروانا, اور زبردستی ایل پی جی ٹی ویلیوز ہمارے بچوں کو کے اندر ٹھونسنے کی کوشش کی جا رہی ہے. یہ تو ایک میرے خیال میں ایک بہت بڑی سازش ہے امریکہ کی فاؤنڈیشن کو ہلانے کے لیے. अब आप मैं मिसाल ये देता हूँ, इसको आप जमहूरियत कहेंगे कि आप जब लोगों को मैनिपुलेट करें वोटर्स को कि हम आपके स्टूडेंट लोन्स वाइप अप करेंगे, आपके क्रेडिट लोन क्रेडिट आपके डेट वाइप अप करेंगे, आपको घर बैठे $1,000 देंगे, ये जमहूरियत अगर आप कहती हैं तो मैं एक पॉलिटिकल साइंस का स्टूडेंट 40 साल से हूँ, मैं इस चीज से डिसएग्री करूंगा।
ओके हम जानना चाहेंगे डेमोक्रेटिक पार्टी की हामी गजाला सलीम साहिबा की जानिब से। गजाला सलीम साहिबा, पॉलिटिक्स का ये हिस्सा है जब बाज़ जो अराकीनी कांग्रेस हैं उनकी तरफ से जब इस तरह के बयानात सामने आएंगे कि अमेरिका ने उन्हें कुछ नहीं दिया या हद से ज़्यादा वो क्रिटिसिज्म करेंगे अमेरिका की पॉलिसी में अमेरिका पर रहते हुए, तो फिर ये भी सदर ट्रंप का जो बयान है ये भी इसको भी सियासत का एक हिस्सा ही समझा जाए, लेकिन इस पर इतना सख्त रिएक्शन जो है वो क्यों सामने आ रहा है?
शुक्रिया। पहले तो गजाला सलाम है, सलीम नहीं, सॉरी। और मैं इतना कहना चाहूंगी, अभी मैंने सुना साजिद साहब को कहते हुए कि अगर यहाँ कोई है जिसे अमेरिका की पॉलिसी से वो अग्री नहीं करे तो ये कंट्री छोड़कर चले जाएं, तो सबसे पहले तो ट्रंप को छोड़ के जाना चाहिएगा, क्योंकि अमेरिका जो है द फाउंडेशन ही इस कंट्री का इमिग्रेशन से हुआ है। ये कंट्री वाइट लोगों की नहीं थी, नेटिव अमेरिकन्स की है, और यहाँ जो लोग आकर बसे हैं इंग्लैंड से और दूसरे यूरोपियन कंट्रीज से, ये लोग यहाँ आकर सीज किया हुआ है इन्होंने, मतलब कब्जा किया है इस लैंड पर, और इस बेसिस पे किया है कि ये कंट्री जो है इमिग्रेंट्स की कंट्री है, क्योंकि वो खुद यहाँ इमिग्रेंट्स थे, और जब दूसरे इमिग्रेंट्स इस कंट्री में वो सेम राइट्स मांगना चाह रहे हैं, तो ये कैसी इंसाफ है कि ट्रंप कहें कि आप अगर चेंज करना चाहें तो चले जाएं। कोई इस कंट्री का कॉन्स्टिट्यूशन है वो चेंज नहीं करना चाह रहा है। हम कह रहे हैं कि आप कॉन्स्टिट्यूशन पर चलें, ये नहीं कि आप कॉन्स्टिट्यूशन को इग्नोर कर दें, और आपने इस कंट्री को ऐसा बना दिया है कि सारा लॉ जो है वो आपकी बात पर चले, जो इस्टेब्लिश यहाँ के कानून है कॉन्स्टिट्यूशन है उसको आप इग्नोर कर रहे हैं, और ये करना चाह रहे हैं कि मैं ही लीडर हूँ इस कंट्री का और सारा पावर मेरे पास है और मैं जो कहूँगा वही सही होगा। ये वैसी कंट्री नहीं है, ये डेमोक्रेसी है, और पहले तो उनको डेमोक्रेसी का एहसास ही नहीं है कि डेमोक्रेटिक कंट्री क्या होती है, इक्वालिटी डेमोक्रेसी क्या है, और ये जो जरिया उन्होंने अपनाया है इमिग्रेंट्स को तकलीफ देने का, ये लोग जो हैं कहीं से आ रहे हैं जो इतनी मुसीबत और तकलीफों से गुजर के आ रहे हैं, जहां वार है, मर्डर्स हो रहे हैं, इनके हालात इतने खराब हैं कि वो जानवर से भी बदतर वहां थे, और जब यहाँ आए असाइलम ढूंढने के लिए, वो इलीगल नहीं है क्योंकि अमेरिका में इमिग्रेशन पॉलिसी है, असाइलम सीकर्स के लिए रास्ता है जिससे वो आ सकते हैं, जो अप्लाई करके आ सकते हैं, और जैसे ही वो आए यहाँ पर इस कंट्री में, उन्होंने ऐसा उनको ट्रीट किया हुआ है जैसे वो जानवरों को भी इंसान अच्छी तरह से ट्रीट करते हैं, सिर्फ इसलिए कि वो लेसन देना चाहते हैं, सबक सिखाना चाहते हैं दूसरे लोगों को कि यहाँ ना आए। क्यों? इन सब बातों की जड़ ये है कि वो चाहते हैं कि ये सिर्फ एक वाइट नेशनलिस्ट कंट्री होके रहे, इसीलिए उन्होंने जब जैसे ही उन्होंने एडमिनिस्ट्रेशन ज्वाइन किया।
लेकिन गजाला सलीम साहिबा, हमारा ताल्लुक भी सहाफत से है, और सदर ओबामा जो हैं वो भी बहुत ज्यादा लोगों को इलीगल इमिग्रेंट्स को अपने दौर में डिपोर्ट कर चुके हैं, वही कुछ सदर ट्रंप भी कर रहे हैं।
जी, लेकिन उन्होंने मेजॉरिटी जिन्होंने उनको भेजा वो क्रिमिनल्स थे। आप क्रिमिनल्स को भेजिए, कोई वजह होना चाहिए ना कि जो आप कर रहे हैं, और ये लोग ये नहीं कह रहे हैं कि हमें सारे फ्री हक दे दीजिए, हम घर बैठे सब कर लेंगे, ये काम कर रहे हैं, बहुत से लोग टैक्सेस भर रहे हैं यहाँ पर, इकॉनमी यहाँ की बढ़ रही है इन लोगों से, तो दोनों तरफ बैलेंस रख के देखना चाहिए. ये नहीं कि पूरा आप एकदम इग्नोर कर दें और ऐसा बताएं कि इमिग्रेशन इमिग्रेंट्स की वजह से ये कंट्री बहुत खराब हो रही है.
ठीक,
ये हो ही नहीं सकता क्योंकि ये फाउंडेशन ही इस कंट्री का ये है कि
बिल्कुल. गजाला सलीम साहिबा, लेकिन नाम जो लिया जाता है रिपब्लिकन के बाज अराकीन की तरफ से और सदर ट्रंप की तरफ से, वो इमिग्रेंट से पहले इलीगल जो है गैर कानूनी इमिग्रेंट्स, उनकी वो बात करते हैं. बहुत शुक्रिया आपका साजिद तारर साहब. आपने गजाला सलीम साहिबा को सुना. इससे पहले कि इस सेगमेंट को वाइंड अप करें, क्या कहना चाहेंगे आप?
मैं सबसे पहले तो गजाला साहिबा को ये बताना चाहूंगा कि डोनाल्ड ट्रंप साहब क्रिटिसाइज नहीं कर रहे हैं, उनको वो ये कंट्री क्यों छोड़ना चाहिए. यहाँ पे जो बैक स्टैबिंग लोग करते हैं, रहते भी यहाँ हैं और क्रिटिसाइज भी करते हैं और यहाँ पे एंटी अमेरिकन चीजें प्रमोट करते हैं, जिस तरह के सोशलिज्म और सोशलिस्ट वैल्यूज और दूसरी चीजें जो लीगलाइजिंग मरवाना, लीगलाइजिंग दूसरी किस्म की ड्रग्स, तो ये दिस इज नॉट द अमेरिका इज अबाउट. अमेरिका इज अ कंजर्वेटिव कंट्री, नंबर वन. दूसरा ये था कि डोनाल्ड ट्रंप साहब जिन लोगों को डिपोर्ट कर रहे हैं वो क्रिमिनल हैं, उनके डेपोटेशन आर्डर निकल चुके हैं. इनको मैं गजाला साहिबा को बताना चाहता हूं कि इस वक्त अमेरिका में ड्रग्स जो है इतना बड़ा इशू बन चुका है, जो अगली फ्यूचर नस्लें हैं वो भुगतेंगी इन चीजों को. और खुदारा हम लोग जो लोग बाहर से आते हैं वो कम विद कंजर्वेटिव वैल्यूज. अमेरिका वॉज नॉट फाउंडेशन, इसकी सोशलिज्म नहीं थी, इसकी लिबरलिज्म हिपीइज्म इसकी फाउंडेशन नहीं थी. ये कंपेरेटिव मार्केट प्लेस है, यहाँ पे लोग आके अमेरिकन ड्रीम बाय करते हैं. इंटाइटलमेंट्स के लिए लोग यहाँ पे नहीं आते. और अमेरिकन ड्रीम जो है वो एक रिपब्लिकन एक फिलॉसफी है कि आके मेहनत से करना काम, बल्कि ये नहीं है कि गवर्नमेंट के ऊपर बैठ जाना और यहाँ के हेल्थ सिस्टम और एजुकेशन को चोक कर देना और दूसरा इंटीग्रेट ना करना इस सोसाइटी में. दिस इज अल्टीमेट a Christian country. This is America. अपनी values को अब जिस तरीके से मैं बता रहा हूँ, southern border पे आप देखें कि एक lawless behavior है. Obama साहब इस countries को पीछे 50 साल पीछे ले गए हैं. कैच एंड रिलीज उन्होंने पॉलिसीज वहां पे बॉर्डर पे रखी है. खुदारा जो कंट्रीज अपने बॉर्डर प्रोटेक्ट नहीं करते वो उसके बहुत सीरियस कॉन्सिक्वेंसेज हैं. ये मैं बताना चाहूंगा कि लोग अभी भी कई ममालिक दीवारें बना रहे हैं, अपने बॉर्डर्स को कंट्रोल करते हैं और बिलखसूस ड्रग्स के हवाले से और क्रिमिनल के वाले. इनको MS-13 के बारे में पढ़ना चाहिए, इनको देखना चाहिए कि ये जो 1 मिलियन से ज्यादा लोग रिपोर्ट कर रहे हैं दे आर रिपीट क्रिमिनल्स. इन्होंने एक दफा नहीं, दो तीन दफा क्राइम को रिपीट किया जिनको रिपोर्ट किया जा रहा है. लेकिन ये लिबरलिज्म इज डेंजरस एंड इज वेरी डेंजरस.
जी बहुत शुक्रिया.
वेरी डेंजरस. और जो आप कह रहे हैं ना, आप सारे इमिग्रेंट्स को एक पूल में मिक्स कर रहे हैं कि ये ऐसी जो मैसेज है वो ये लोगों को बतलाती है कि सारे इमिग्रेंट जो है वो क्रिमिनल्स हैं और ड्रग्स यहाँ लाकर लाते हैं. ये जरूरी बनता है कि आप डिफरेंशिएट करें.
मेरे ख्याल में ये बहुत
बॉर्डर की बात कर रहा था मैं, सदरन बॉर्डर.
जी सदरन बॉर्डर की आप बात कर रहे थे.
इमिग्रेशन आप पाकिस्तान की,
मेरे ख्याल में
बॉर्डर के साथ कंपेयर नहीं कर.
मेरा ये ख्याल है कि ये बहुत एक वसी टॉपिक है, तो इस पे हम एक घंटे का राउंड टेबल रखते हैं और मजीद तफसील में इस मौजू पे, इस इशू पे हम बात करना चाहेंगे. आप दोनों का बेहद शुक्रिया, साजिद तारर साहब और गजाला सलीम साहिबा. और सामीन, टाइम चूंकि कम है, पाकिस्तान में पोलियो के बढ़ते हुए केसेस की वजूहात जानने के लिए हमने मदु किया है डॉक्टर सफी मलिक साहब को. पोलियो के खात्मे के लिए कौमी राबताकार हैं आप. अस्सलाम वालेकुम डॉक्टर सफी मलिक साहब. डॉक्टर सफी मलिक साहब, पाकिस्तान से ये रिपोर्ट्स जो आ रही हैं कि पाकिस्तान के बाज़ इलाकों, खास तौर पर खैबर पख्तूनख्वा और बलूचिस्तान, फाटा का नाम लिया जा रहा है कि वहां पर पोलियो के केसेस में इजाफा देखने में आ रहा है, इसकी वजूहात क्या है और इस इशू से निमटने के लिए आपकी हुकूमत की जो पॉलिसी है, हिकमत अमली वो क्या है? ओके, बताया जा रहा है सामीन के डॉक्टर जी सफी मलिक साहब जो हैं उनकी लाइन ड्रॉप हो गई है. दोबारा हमारी प्रोड्यूसर कोशिश कर रहे हैं कि उनको लाइन पे लें और हम उनसे जानना चाहेंगे कि पाकिस्तान से जो रिपोर्ट्स आ रही हैं कि पोलियो के बढ़ते हुए केसेस जो हैं इसकी. जी ओके जी, डॉक्टर सफी मलिक साहब आप हैं हमारे साथ?
जी
जी जी, प्लीज
बिल्कुल
जी जी, आप बात कीजिए. जो क्वेश्चन आपसे किया कि इसकी वजूहात क्या है.
کرنٹلی جیسے آپ نے فرمایا پاکستان میں بھی 45 کیسز آ چکے ہیں سامنے پولیو کی, اور اس میں جو کیسز سامنے ہیں وہ خیبر پختونخوا میں جو 35 کیسز وہاں سے ہیں, اور لیکن خیبر پختونخوا پہ پنی ڈویژن ہے یہاں پہ 25 کیس آ چکے ہیں.
ٹھیک,
بنیادی ایشوز جو سامنے آ رہے ہیں وہ ہماری کمیونٹی کی پرسپشن ہے اباؤٹ ویکسین, اس کی وجہ سے ریفیوزل کیسز ہو رہے ہیں, مس چلڈرن ہیں, ایک گلوبلی بھی اور اینٹی ویکس کی ایک موومنٹ ہے اکراس یورپ اور امیرکا, وہاں پہ بھی ہے اور ادھر بھی اسی قسم کی ایک.
لیکن اوکے, یہ جو ایشوز ہیں جس طرح آپ نے کہا کہ پیرنٹس ویکسینز کو اچھا نہیں سمجھتے, جی تو جی جی بالکل, آپ لوگوں کی حکومت جو ہے وہ ان کی حکمت عملی کیا ہے, کس طرح؟
میں آپ کو بتاتا چلوں کہ جو ریفیوزل آ رہے ہیں جی, پرسپشن, کمیونٹی کی پرسپشن کی وجہ سے ریفیوزل سامنے آ رہے ہیں, اور جس کی وجہ سے ایک جو ہرڈ امیونٹی ہے وہ کم ہو رہی ہے, جس کی وجہ سے وائرس کو سرکولیٹ کرنے کا موقع مل رہا ہے, انوائرمنٹل سیمپل سنس لاسٹ 5 months 6 months پازیٹیو ہو رہے تھے.
ٹھیک,
تو اس کی وجہ سے جو ہمارے اور بھی ایشوز ہیں, جیسے ہمارے ریسنٹ پشاور انسیڈنٹ ہوا جس میں.
اوکے ڈاکٹر صفی ملک صاحب, ٹائم بالکل ختم ہو چکا ہے, آئندہ انشاءاللہ آپ کو دوبارہ مدعو کریں گے اس موضوع پہ بات کرنے کے لیے. اس کے ساتھ ہی شہناز نفیس کو اجازت دیجیے, اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان.
بلوچستان سے تعلق رکھنے والے سینیٹر میر حاصل خان بزنجو کا کہنا تھا کہ سینٹ اجلاس بلوانے کے حوالے سے انہیں حکومت کے تاخیری حربوں پر تشویش ہے. انہوں نے کہا کہ چیئرمین سینٹ کے انتخاب میں منڈی نہیں لگنی چاہیے, اور اگر اس حوالے سے کچھ پک رہا ہے تو یہ ملک اور جمہوریت کے لیے اچھی بات نہیں ہے. نیشنل پارٹی کے سربراہ نے کہا کہ ایوان بالا کی اکثریتی جماعتوں نے انہیں نامزد کیا ہے, اور اب اگر وہ الیکشن ہار بھی جائیں تو انہیں کوئی فرق نہیں پڑتا, البتہ نتائج پر اثر انداز ہونے والوں کو بدنامی کا سامنا کرنا ہوگا.
اتنی سیاسی پارٹیوں, پاکستان کے سیاسی پارٹیوں نے مجھ پہ اعتماد کیا ہے, میں تو الیکشن جیت گیا ہوں, بھلے الیکشن ہار بھی جاؤں ابھی, کیونکہ میرے لیے ایشو نہیں ہے الیکشن ہارنا جیتنا, کوئی توڑے گا توڑ پھوڑ کرے گا, اپنے آپ کو خوار کریں گے, خود اپنے آپ کو بدنام کریں گے, اسے میرے صحت پہ تو کچھ اثر نہیں پڑنا.
ان کا کہنا تھا کہ چیئرمین سینٹ کے انتخاب میں غیر متوقع نتائج کا خطرہ نہیں ہے, البتہ حکومت تاخیری حربے استعمال کر رہی ہے.
وہ کوشش کریں گے کہ مہینہ دو ڈھائی شاید اس کو ڈیلے کرے, مگر اس سے فرق نہیں پڑے گا, کیونکہ جہاں تک سینٹ کا تعلق ہے یہ اپر ہاؤس ہے, ادھر کافی جو ہے میچور لوگ ہیں, یہ صوبہ پنجاب صوبہ اسمبلی نہیں ہے, اس کے 400-500 ممبر ہیں اور وہ جہاز میں چلتے پھریں گے. مجھے کم سے کم اپنے جماعت کے ساتھ جو الائنس ہے مجھے ان پہ پورے یقین.
خیال رہے کہ سینٹ میں اپوزیشن نے چیئرمین سینٹ صادق سنجرانی کے خلاف تحریک عدم اعتماد جمع کروا رکھی ہے, جبکہ حاصل بزنجو کو متفقہ امیدوار نامزد کرتے ہوئے نئے چیئرمین سینٹ کے انتخاب کے لیے اجلاس بلانے کا بھی مطالبہ کیا گیا ہے. دوسری جانب سینٹ میں پاکستان تحریک انصاف اور اتحادی جماعتوں نے ڈپٹی چیئرمین سلیم مانڈوی والا کے خلاف بھی تحریک عدم اعتماد جمع کروا دی ہے. حکومت کا کہنا ہے کہ اپوزیشن کی جانب سے چیئرمین سینٹ کے خلاف تحریک عدم اعتماد لانے کا مقصد احتساب کے لیے اٹھائے گئے اقدامات پر اثر انداز ہونا ہے. اسپیکر قومی اسمبلی اسد کیسر نے پیر کو چیئرمین سینٹ صادق سنجرانی سے ملاقات کی. سینٹ سیکریٹریٹ سے جاری بیان کے مطابق اسپیکر قومی اسمبلی نے کہا کہ اپوزیشن جماعتوں کو ایوان بالا کی عزت و احترام کا خیال رکھنا چاہیے اور عدم اعتماد والی چیزوں سے گریز کرنا چاہیے تھا. وائس آف امریکہ کو انٹرویو میں میر حاصل خان بزنجو کا کہنا تھا کہ چیئرمین سینٹ کے گزشتہ انتخاب میں اگر آصف علی زرداری ساتھ نہ چھوڑتے تو سینٹ میں اکثریتی جماعتیں اپنا چیئرمین سینٹ منتخب کروانے میں ناکام نہ ہوتی.
میرے خیال میں وہ اثر انداز ہونا بھی چاہیں تو نہیں ہو پائیں گے, کیونکہ اس وقت اگر وہ کامیاب ہوئی, وہ کامیاب ان سے زیادہ تو قصور پیپلز پارٹی کا جو نے سپورٹ کیا اس کو.
بلوچ قوم پرست رہنما حاصل بزنجو کا کہنا تھا کہ انہیں کسی ادارے سے مسئلہ نہیں ہے اور کسی بھی مسئلے کو حل کرنے کے لیے وہ ہمیشہ بات چیت پر آمادہ ہیں۔ چیئرمین سینٹ صادق سنجرانی کی وزیراعظم عمران خان سے ملاقات کو بھی تنقید کا نشانہ بناتے ہوئے حاصل بزنجو کا کہنا تھا کہ اکثریت نہ ہونے کے باوجود وزیراعظم کس بنیاد پر انہیں یقین دہانیاں کروا رہے ہیں۔ انہوں نے کہا کہ ہمارے پاس ایوان میں دو تہائی اکثریت ہے۔
ایک تو دیکھیں میں سمجھتا ہوں کہ صادق سنجرانی صاحب کو ادھر جانا نہیں چاہیے تھا پرائم منسٹر کے پاس، اور پرائم منسٹر کا یہ کہنا کہ جی آپ ڈٹ جائیں ہم آپ کے پیچھے ہیں، تو اس کے معنی کیا ہیں؟ آپ کیسے ڈٹیں گی؟ ہم مجھے بتائیں کہ ہمارے پاس دو تہائی اکثریت ہے، آپ کے پاس ایک تہائی بھی نہیں ہے، اور پھر بھی آپ کہتے ہیں کہ حکومت ڈٹے گی، تو حکومت جب ڈٹتی ہے تو گند کرتی ہے نا، اگر انہوں نے یہ ڈیسائیڈ کیا ہے تو لیٹ۔
بلوچستان کے حقوق کے علمبردار سمجھے جانے والے حاصل بزنجو نے کہا کہ اسلام آباد میں تاثر ہے کہ اگر چیئرمین سینٹ بلوچستان سے نہ ہو تو صوبے میں احساس محرومی پیدا ہوتا ہے۔ ان کا کہنا تھا کہ بلوچستان کا احساس محرومی دور کرنے کے لیے ترقیاتی فنڈ میں خاطر خواہ اضافہ کرنا ہوگا، وہاں کے معدنی ذخائر کو بروئے کار لانا پڑے گا۔ ان کے بقول اس کے بغیر اگر انہیں ملک کا صدر بھی بنا دیا جائے تو بھی صوبے کی محرومیاں دور نہیں کر سکیں گے۔ گزشتہ سال سینٹ انتخابات کے موقع پر پاکستان تحریک انصاف اور پیپلز پارٹی نے مشترکہ طور پر صادق سنجرانی کو چیئرمین سینٹ منتخب کروایا تھا، جس پر اس وقت کی حکمران جماعت مسلم لیگ نون نے ان دونوں جماعتوں پر الزام عائد کیا تھا کہ انہوں نے ایسا غیر جمہوری قوتوں کی ایما پر کیا۔ تاہم اب مسلم لیگ نون اور پیپلز پارٹی چیئرمین سینٹ کو ہٹانے کے لیے سرگرم ہیں اور پاکستان تحریک انصاف۔